नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा स्वागत छ। म प्रवीण पोखरेल। विश्वव्यापी महामारीको रूपमा आएको कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भइरहेका बेला यस विरूद्धका खोप परीक्षण गरिएका खोपहरू सफलताको नजिक पुगेका खबरहरू बाहिर आएका छन्। यो सँगै नेपालमा पनि कोरोना विरूद्धको खोप खरिद प्रक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लागेको छ। विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको खोप खरिद गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी सरकारले कुनै देशमा सफल प्रयोग भएको यस विरूद्ध को खोप खरिद गर्ने व्यवस्था सरकारले गरिसकेको छ। स्वास्थ्य मन्त्रालयले यो सँगै खोप खरिदको प्रक्रिया र लागत खर्च अध्ययन गर्न एउटा कार्यदल पनि गठन गरेको छ। यो कार्यदलले नेपालमा कस्तो प्रकारको खोपको सम्भाव्यता हुन्छ र यसको सफलता हुन्छ भन्ने विषयमा अध्ययन पनि गरिरहेको जनाएको छ। यो सँगै कोरोना संक्रमणको नेपालको पछिल्लो अवस्था हेर्दा संक्रमण पुष्टि हुनेको संख्या हालसम्म 2,26,000 नागेको छ। त्यस्तै हिजो सक्रिय संक्रमितको संख्या 16,639 पुगेको छ। एक समय करिब 40,000 हाराहारीमा रहेको सक्रिय संक्रमितको संख्या अहिले चाहिँ 16,000 सीमित भएको छ। एक हिसाबमा हेर्दा यसलाई सन्तोषजनक नै मान्नुपर्छ। हालसम्म नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या भने 1,399 पुगेको छ। विशेष गरी पछिल्लो संक्रमणको दर हेर्दा काठमाडौँ उपत्यकामा बढ़दो छ। कोरोना संक्रमणको दर र निको हुनेको अवस्था हेर्दा नेपालको अवस्था सन्तोषजनक छ। आज हामी यिनै विषयमा एकजना जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश अधिकारीसँग कुराकानी गर्छौ। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ डाक्टर साहब कार्यक्रममा। एउटा आशा लाग्दा खबरहरू पनि पछिल्ला दिनमा आएका छन्। अब कोरोना विरूद्धको परीक्षण गरिएका खोपहरू सफलताको नजिक पुगेका छन्। अब कुनै कुनै त 90% भन्दा पनि बढ़ी सफलताको नजिक पुगेका खबरहरू पनि आएका छन्। अब यो सँगै नेपालले पनि यो सफल हुने बित्तिकै यी खोपहरू चाहिँ आयात गर्नका लागि खरिद गर्नका लागि एउटा अध्ययन टोली पनि गठन गरेको छ। अब यहाँ मन्त्रालयसँग पनि निकट हुनुहुन्छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पनि। अब एउटा जनस्वास्थ्य विज्ञको हिसाबमा पनि पछिल्ला प्रयासहरूलाई आम रूपमा कसरी लिन सकिन्छ? आम नेपाली जनता यसको पर्खाईमा पनि बसेका छन्।
धन्यवाद। यहाँले भनेको जस्तै पछिल्लो समय दुईटा चरणबाट हामी बुझ्दैनौ। पहिलो भनेको यो COVID-19 प्रकोपबाट विश्व नै आक्रान्त भयो र त्यसको साथसाथै विभिन्न देशहरूले यसको प्रतिकारका लागि, यसको नियन्त्रणका लागि आफ्नै प्रकारका योजनाहरू बनाएर क्रियाशील भयो। त्यसको साथसाथै वैज्ञानिक समूह पनि यो महामारी नियन्त्रण गर्नको लागि आफ्नो वैज्ञानिक अन्वेषणमा गाँस लागिरहेको अवस्था थियो र पछिल्लो समयमा प्राप्त भएका सूचनाहरूले आशाका किरणहरू
हामी जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीसँग कुराकानी गरिरहेका छौं। टेलिफोनमा अलिकति आवाजमा त्यति स्पष्टता नआएकाले हामी फेरि उहाँसँगको सम्पर्क प्रयास गर्नेछौ। विशेष गरी आज हामी कोरोना भाइरस विरूद्धका खोपहरू अहिले परीक्षणकै क्रममा छन्। कतिपय खोपहरू त सफलताको नजिक पुगेका छन्, धेरै नै सफलताको नजिक पुगेका छन्। कतिपय देशहरूले यसको प्रयोग पनि गरिसकेको अवस्थामा नेपालले अब यो विरूद्धको खोप कसरी खरिद गर्ने र यो खोप चाहिँ आम सबै नेपालीलाई उपलब्ध हुने गरी सरकारले अथवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना कसरी बनाउँदैछ, कसरी बनाउनु पर्छ र नेपालमा पछिल्लो संक्रमणको दरको अवस्था र यसलाई रोकथाम र न्यूनीकरणका लागि अप्नाउनु पर्ने कदमहरू लगायतका विषयमा एकजना जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीसँग कुराकानी गर्ने प्रयासमा छौं र थोरै हामीलाई टेलिफोनमा अलिकति अस्पष्टता आएकाले हामी प्रयासरत छौं। डाक्टर साहब, हजुर, हामी कुराकानी गर्दै थियौं पछिल्लो खोप विकास भएका खोपको सन्दर्भमा।
हजुर, धन्यवाद प्रवीणजी। अगेन फेरि यो अलिकति प्राविधिक समस्या देखियो।
हजुर,
संसारका 8 देशमा वैज्ञानिक अन्वेषण भई दोस्रो र तेस्रो चरणको परीक्षण पूरा गर्ने क्रममा 8 देशहरू, खास गरी बेलायत, अमेरिका जर्मनी चाइना रसिया भारत अस्ट्रेलिया र क्यानाडा रहेका छन्। यी देशहरूका वैज्ञानिक संस्थाहरू र उत्पादकहरूले हाल यो कोभिड 19 विरुद्धको खोपको अन्वेषण उत्पादन र अन्तिम चरणमा पुगेको अवस्था रहेको छ। यो निकै नै आम जनमानसको लागि र वैज्ञानिक जगतका लागि र समग्र विश्वको लागि सुखद समाचारको रूपमा लिन सकिन्छ।
अब नेपालले यो खरिद प्रक्रियाका लागि यसको अध्ययन गर्नका लागि एउटा कार्यदल पनि गठन गरेको छ। अब यो कार्यदलमा स्वास्थ्य मन्त्रालयका विज्ञ टोलीहरू पनि हुनुहुन्छ। यो कार्यदलले गरिरहेका कामहरू के कस्ता छन्? यहाँ स्वास्थ्य मन्त्रालयसँग नजिक भएर काम गर्दै हुनुहुन्छ पछिल्लो समय।
यसमा खास गरी अघि नै मैले पनि प्रसङ्ग जोड्न खोजे, विश्व नै आक्रान्त छ र मैले भनिरहेका अघि प्रस्तुत गरेका 8 देशहरूमा पनि कोभिड 19 को प्रकोप उच्च रहेको छ, उच्च जोखिममा छ। त्यसले गर्दा ती उत्पादक देशहरूको लागि को प्रमुख कार्यभार भनेको आफ्नै जनतालाई खोप उपलब्ध गराउनु पर्ने हुन्छ। यो कुरालाई मध्यनजर राखेर नेपाल सरकारले खोप ऐन अनुसार र हाम्रो औषधि ऐन अनुसार र आफ्नै इनिसिएसनमा पनि विभिन्न कमिटीहरू बनाएको छ। उच्च तहमा हेर्ने हो भने क्याबिनेटको निर्णय अनुसार 3 नेपाल सरकारका सचिव सम्मिलित समिति छ, विज्ञहरू सम्मिलित विभिन्न 3 समितिहरू गठन गरिएका छन् र सबै समितिले चाहिँ कसरी नेपालमा कुन प्रक्रियाबाट भ्याक्सिन समयमै ल्याउन सकिन्छ, कस्तो भ्याक्सिन नेपालका लागि उपयुक्त हुन्छ, यसरी भनिरहँदाखेरि यो भनेको के हुन्छ भन्दा भ्याक्सिनलाई हामीले स्टोर गर्नुपर्ने हुन्छ, वितरण गर्नुपर्ने हुन्छ र भ्याक्सिन लगाउन चाहिने हामीलाई सिप चाहिन्छ, यसको कुनै पनि साइड इफेक्ट भयो भने कसरी म्यानेजमेन्ट गर्ने, व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पनि हामीसँग सिप चाहिन्छ। यी सबै प्रकारको कुरालाई व्यवस्थापन गर्नको लागि विभिन्न कमिटीहरू क्रियाशील रहेका छन्। यसका साथसाथै यति मात्र यो त एउटा वैज्ञानिक र व्यवस्थापकीय पक्ष भयो भने यसको अर्को आर्थिक पक्ष पनि छ। हामीले कतिजनालाई यो खोप दिने, जस्तै हामीसँग 3 करोड जनसङ्ख्या छ, अहिलेको भ्याक्सिनहरू उत्पादकहरू र वैज्ञानिक अन्वेषण हेर्दाखेरि 2 चाहिँ दिनुपर्छ भनेको छ र धेरै जसो भ्याक्सिनहरूले 14 मुनिका बालबालिकालाई अहिले चाहिँ यो सुरक्षित भइ नसकेको र वैज्ञानिक अन्वेषणको त्यो अवस्थामा पुगि नसकेको हुँदा त्यो जनसङ्ख्यामा पर्न आउने 28% छोडेर 72% आवश्यक छ भन्ने कुराको आकलन गरिसकेको अवस्था छ। त्यो भनेको लगभग 2.16 करोड जनसङ्ख्यालाई नेपालले भ्याक्सिन दिनुपर्छ र त्यो 2.16 करोडलाई यदि अहिलेकै कुरा हामीले मान्यो भने 2 आवश्यक छ भनिरहेको छ सबै उत्पादकहरूले लगभग त्यो हेर्दाखेरि लगभग 4.32 करोड माइल हाम्रो देशमा आवश्यक हुन्छ। यो यसलाई चाहिँ 67 अहिलेको फेरि बजारमा आइरहेको दर रेटलाई औसत रूपमा हेर्ने हो भने लगभग हाम्रो मुलुकलाई 1.15 अर्ब पैसाको जोहो गर्नुपर्ने देखिन्छ। सरकारले राज्यले स्रोत परिचालन यतिसम्मको गर्नुपर्ने देखिन्छ र यसको साथसाथै यति मात्रै हो त, यो मात्रै गणित गरेर बस्ने त होइन र भ्याक्सिनमा न्यायिकता भन्ने अर्को विश्वव्यापी अभियान छ जहाँ चाहिँ खास गरी विकसित मुलुकहरूले उत्पादकहरूले विकासशील अति कम विकसित र गरिब राष्ट्रहरूका लागि भ्याक्सिनको न्यायिकताका लागि कोभ्याक्स भन्ने एउटा फेसिलिटी खोलेको छ गावी भन्ने एलायन्स अन्तर्गत र त्यो अन्तर्गत चाहिँ नेपालले आफ्नो भ्याक्सिन उपलब्ध गराउनु पर्ने न्यायिक अधिकारको प्रयोगको लागि पनि आफ्नो माग राखिसकेको अवस्था छ र त्यस्तो भएको खण्डमा 20% 3% चाहिँ अग्र पङ्क्तिमा काम गर्ने कर्मचारीहरू, स्वास्थ्य कर्मीहरू, सुरक्षाकर्मीहरू लगायतका कर्मचारीहरू पर्नुहुन्छ भने 17% चाहिँ जोखिम समूहमा का व्यक्तिहरू पर्नुहुन्छ। यो भनेको 60 लाख जनसङ्ख्यालाई नेपालले के भनिरहेछ भन्दा 60 लाख जनसङ्ख्यालाई चाहिँ कोभ्याक्स नेटवर्कबाट चाहिँ हामीलाई भ्याक्सिन उपलब्ध गराउनु पर्यो, यो भनेको चाहिँ निकै सस्तो अथवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने भन्ने हाम्रो नेपालको माग छ। त्यो अनुसार सस्तो भयो भने दुईटै डोजको $4 सोभन्दा कम पर्ने देखिन्छ, र निशुल्क गर्न सकियो भने हामीले 60 लाख जनसङ्ख्यालाई चाहिँ जति सक्यो छिटो निशुल्क भ्याक्सिन ल्याउनको लागि नेपाल सरकारले हाल प्रयास गरिरहेको छ। प्रवीणजी,
अब जति सक्दो छिटो भ्याक्सिन ल्याउनका लागि नेपाल सरकारले अहिले पहल गरिरहेको छ भन्नुभयो, अब पछिल्ला हाम्रा यी गतिविधिहरू भनौँ कामहरू हेर्दा अब कहिलेसम्म चाहिँ भ्याक्सिन आउला भन्ने अनुमान गर्न सकिन्छ? ठ्याक्कै
यसमा ठ्याक्कै हामीले अलि बुदागत रूपमा भन्दाखेरि पहिलो प्रयास भनेको उत्पादक देशहरूसँगको कूटनीतिक पहल चाहिँ महत्वपूर्ण थियो। गत हप्ता सरकारले कूटनीतिक पहल पनि पूरा गरिसकेको अवस्था छ, र उत्पादक देशका नेपाल स्थित दूतावासहरूलाई हामीले कूटनीतिक नोट भन्छौँ, नेपाल सरकारले त्यो प्रदान गरिसकेको छ। त्यसले के भनेको छ त भन्दा कम्तीमा हामीसँगको दौत्य सम्बन्ध, तपाईँ र हाम्रो मुलुक बीचको सम्बन्ध लाई अझ उचाइमा पुर्याउनको लागि यो चाहिँ कोभिड नाइन्टिनले तपाईँको देश पनि आक्रान्त छ, हाम्रो देश पनि आक्रान्त छ, त्यसका लागि केही संख्यामा भए पनि त्यो मुलुकमा उत्पादन भएर अघि नै यहाँले भने जस्तै आपतकालीन प्रयोगमा आइसकेका र विश्व स्वास्थ्य संगठनले त्यसलाई अनुमोदित गरेका गरेको खण्डमा हामीलाई केही संख्यामा उपलब्ध गराउनुहोस् है भन्ने नोट चाहिँ उपलब्ध गराइसकेको छ एकातिर, त्यो चाहिँ एउटा राम्रो प्रयास हो। त्यसले गर्दा नेपालको माग सम्बन्धित देशहरूमा पुगिरहेको छ भनेर हामीले बुझौँ। दोस्रो कुरा चाहिँ कानुनी प्रावधानहरू पनि, केही केही कानुनी प्रावधानहरू पनि मिलाउनु पर्ने थियो, जस्तै चाहिँ औषधि ऐनमा अहिले आपतकालीन प्रयोगको कुरा र कुनै पनि देशमा आपतकालीन प्रयोग गर्नको निम्ति त्यो देशको प्रमाणीकरण गर्ने संस्थाले र हामीले चाहिँ असल उत्पादन प्रणाली भन्छौँ, त्यो असल उत्पादन प्रणाली प्रयोग भएका खोप यदि विश्व स्वास्थ्य संगठनको प्रमाणीकरण ढिलो हुने जस्तो देखिएको खण्डमा त्यो खोप पनि ल्याउन सकिने, जस्तै संयुक्त अरब अमिरात युएई जस्ता देशहरूले यो प्रक्रिया अपनाएर आफ्ना देशका अघि नै मैले भनिरहेको 20% पपुलेसनलाई लगाइसकेको अवस्था छ, हामी त्यहाँ पनि पुगिसक्यौँ, कानुनी प्रावधान पनि खोलिसकेको अवस्था छ भने अब गर्नुपर्ने के छ त भन्दा नेपाल सरकारको तयारीमा चाहिँ खोप ऐन अनुसार खोप कोषको व्यवस्था छ, खोप कोषमा चाहिँ हामीले ढिलो नगरिकन हामीले रकम जम्मा गर्नुपर्ने हुन्छ, र राज्यको तर्फबाट कति जम्मा गर्ने हो र हामीले यति बेला देश विषम परिस्थितिमा छ, हामीसँग निजी कर्पोरेट हाउसहरू ठुलो ठुलो संस्थाहरू पनि नेपालमा क्रियाशील हुनुहुन्छ, यति बेला उदार दिल र देशलाई बचाउने अवसर छ उहाँहरूलाई, नेपाल सरकारले निजी क्षेत्र लगायतका सम्पूर्ण विश्वका सहयोगी हातहरूलाई आह्वान गरी खोप कोषमा रकम जम्मा गर्नुपर्ने बेलामा नेपाल सरकार पुगेको छ, र यसलाई अविलम्ब खोप कोषमा रकम जम्मा गर्ने र हामीले कति 10-20% कोभ्याक्स फेसिलिटी भने मैले अघि नै, तर हामीलाई त्यति गरेर बस्ने छुट छैन, 72% जनतालाई पुर्याउनु पर्नेछ, यानि कि 2,16,00,000 जनतामा पुग्नुपर्नेछ, 60 लाखले पुग्दैन भने हामी तिनसम्म पुग्नको लागि हाम्रा अरू विधि के हुन सक्छन् त, सबै जनतालाई हामीले निशुल्क दिने हो भने सरकारले अगाडि आएर अहिलेको हाम्रो बजेट भनेको समग्र जनता सुरक्षित बनाउने, स्वस्थ बनाउने र आर्थिक गतिविधिलाई चलायमानका लागि पनि यो नै एउटा उपाय हो, हामी चाहिँ यो सल्लाह गरौँ, यो देशको यति बेलाको बजेट हामी चाहिँ भ्याक्सिनमै लगाउँ भन्ने खालको राष्ट्रिय निर्णय पनि लिन सक्ने देखिन्छ, होइन आम जनता सबैलाई नसक्ने जनतालाई चाहिँ हामीले यो भ्याक्सिन निशुल्क रूपमा उपलब्ध गराउँ, यो राज्यको दायित्व पनि हो, र तिर्न सक्ने जनताहरूलाई आह्वान गरौँ कि राज्य ढुकुटी विकासलाई पनि सँगसँगै लग्न पर्नेछ, स्वस्थ बन्न पनि सँगसँगै बन्नुपर्नेछ, त्यसले गर्दा त्यो भ्याक्सिनको लागि लगभग हामीले हेरिरहेको प्रवीणजी एकजनालाई 2 डोजको लागि लगभग 3-4,000 हारिमा पर्नु पर्ने आउँछ, होइन त्योभन्दा पनि कम होला, र आह्वान गर्ने बेला आयो सरकार, कोष जम्मा गर्ने र जनतालाई आह्वान गर्ने बेला आयो र उपयुक्त निर्णय गरी यदि हामीले पनि तिर्न सक्नेलाई चाहिँ हामीले ल आह्वान गरेर आफैले तिर्नुहोस् भन्ने हो भने फेरि नेपाल सरकारले चाहिँ उपयुक्त विधि बनाएर भ्याक्सिन आयात गर्ने अनुमति दिन पर्यो, आयात गर्न सक्ने क्षमता भएका संस्थाहरूलाई खोप केन्द्रहरू तोक्न पर्यो, उनीहरूको गुणस्तर कायम गर्न सक्नु पर्यो, तालिम दिनु पर्यो आदि कामहरू चाहिँ गर्नुपर्ने देखिन्छ।
भनेपछि यस विषयमा चाहिँ एउटा राष्ट्रिय सहमति चाहिँ आवश्यक देखिन्छ भन्ने यहाँको धारणा छ?
एकदम, यसमा सबैले एउटा स्वरमा चाहिँ स्वस्थ नेपाली र समृद्ध नेपाल बन्ने अवसर छ, यसका लागि नेपाल सरकारले अविलम्ब एउटा चाहिँ मैले त भन्छु अझ हामीले श्वेत पत्र जारी गरौँ र श्वेत पत्र जारी गरेर राष्ट्रिय आह्वानमा सबै एकमत हुने गरी एउटा निर्णय लिउँ भन्ने मेरो चाहिँ तपाईँ मार्फत सुझाव छ।
रेडियो नेपालबाट अन्तरसंवाद सुन्दै हुनुहुन्छ। अन्तरसंवादमा आज हामी एकजना जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीसँग कुराकानी गरिरहेका छौं। विशेष गरी पछिल्लो समय कोरोना संक्रमण, कोरोना भाइरस विरूद्धको खोप सफलता परीक्षणको सफलताको नजिक पुगेको छ, कतिपय राष्ट्रहरूले यसको प्रयोग पनि गरिसकेका छन्। यो सन्दर्भमा नेपालले अब यो खोप खरिद प्रक्रिया चाहिँ कसरी अगाडि बढाउनुपर्छ, कसरी अगाडि बढाइरहेको छ भन्ने सन्दर्भ लगायतका विषयमा हामी उहाँसँग कुराकानी गर्दैछौ। अब डाक्टर साहब, यो भयो हामीले खोपका सन्दर्भमा यो गरेका कुराकानी, यो सँगै नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था हेर्दा केही सन्तोषजनक ठाउँहरू पनि छन्। अब एक समय 40,000 सक्रिय संक्रमितको संख्या पुगेको बेलामा अहिले चाहिँ हिजो मात्र हिजोको तथ्याङ्क हेर्दा 16,639 सक्रिय संक्रमित रहेका छन्। सँगै संक्रमणको दर हेर्दा पनि अलिकति विगतको भन्दा कम देखिएको छ। अब यसको पछिल्लो अवस्थालाई चाहिँ कसरी हेर्न सकिएला?
पछिल्लो अवस्थालाई हेर्ने हो भने यो ठ्याक्कै हामीले नियन्त्रणको अवस्थातिर जाँदैछ भन्ने वैज्ञानिक निष्कर्ष निकालिसक्ने बेला भएको छैन, तर यो चाहिँ भाइरसको प्रकृतिको हिसाबले हेर्ने हो र नेपालकै सिकाइबाट, नेपालले नेपालकै भोगाइबाट, नेपालको वैज्ञानिक विश्लेषण हामीले गर्ने हो भने हामीले वीरगन्जबाट एउटा कुरा सिक्यौँ हिजो, र आज काठमाडौँ यहाँले नै अघि नै भन्नुभयो, काठमाडौँमा हिजोको मात्रै 1950 तामचुन केसमा काठमाडौँमा मात्रै बागमती प्रदेशमा मात्रै 1,000 भन्दा बढी छ। र यसले एउटा सजिलो पाठ के बनाएको छ, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र समग्र हाम्रो यो प्रतिकारमा लागेका सहयोगी हातहरूलाई सजिलो के बनाएको छ भने यो केन्द्रीकृत ठाउँमा, केही ठाउँमा मात्रै केन्द्रीकृत भएर रहेको छ र 500 बढी मात्रै केस हुने जिल्लाहरूको संख्या हेर्नुभयो भने पनि जम्मा 5 मात्रै छ अहिले नेपालभरि, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, होइन यति जिल्लामा मात्रै छ। यो हिसाबले सहजता कहाँनिर हो त भन्दा प्रतिकार गर्न सहजता, अर्को हिसाबले हेर्दाखेरि फेरि हामीले यसरी पनि हेर्नुपर्ने हुन्छ र विश्व परिवेशमा हेर्ने हो भने निको हुने दर 69% छ, हाम्रो हिजोसम्मको विश्लेषण गर्दा चाहिँ 92% 100 यदि आउनु भएको छ भने 92% निको भएर जानुभएको छ र यो सुखद कुरा हो र हाम्रो स्वास्थ्य सेवा प्रणाली, हाम्रो चाहिँ आहार विहार, होइन सबै कुरामा चाहिँ अलिकति तादम्यता मिलेको छ भन्ने कुरा यसले देखाइरहेको छ। साथसाथै हामीले अर्को विश्लेषण के गर्नुपर्छ त भन्दा आजको मितिमा चाहिँ आइसियूमा कति हुनुहुन्छ त, अथवा भेन्टिलेटरमा कति हुनुहुन्छ र उहाँहरू आइसियूमा बसिसकेको हिजो बेलुकासम्मको तथ्याङ्क हेर्दा 345 चाहिँ आइसियूमा हुनुहुन्छ, 63 भेन्टिलेटरमा हुनुहुन्छ। अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एउटा प्राविधिक मन्त्रालय, समग्र स्वास्थ्य कर्मी र अस्पतालहरूको जिम्मेवारी के हो त भन्दा आइसियूमा बसेर जीवनका लागि सङ्घर्ष गरिरहनुभएका हाम्रा आदरणीय जनताहरूलाई चाहिँ त्यहाँबाट बचाएर घर फर्काउनु प्रमुख चुनौती रहेको छ। हिजो हेर्नुभयो भने यो आइसियूको संख्या कम थियो तर अहिले क्रमशः आइसियूमा जानेको संख्या बढिरहेको छ। उहाँलाई बचाउनको निम्ति अब अघि नै हामीले लामो समय छलफल गऱ्यौँ, खोप आइसकेपछि त यो खालको जोखिमबाट निश्चित रूपमा हामी कम हुन्छौँ। साथसाथै केही अरू औषधिहरू पनि अहिले विकास भइसकेका छन्, ती औषधिहरूको पनि उपयुक्त प्रयोग गरी हामीले उपयुक्त चिकित्सकीय विधि प्रयोग गरेर जति सक्यो छिटो यो चाहिँ अस्पतालबाट निको गराएर घर फर्काउने अभियानमा समग्र हाम्रो ध्यान केन्द्रित हुनुपर्छ भन्ने नै अहिलेको बुझाइ हो प्रवीणजी।
अब तथ्याङ्क हेर्दा अब सुधारका संकेतहरू देखिएका छन्, संक्रमणको दर न्यून भएको हो कि भन्ने देखिन्छ, अझ काठमाडौँमा एक ठाउँमा मात्र केन्द्रित भएको छ जसले गर्दा प्रतिकारी कार्यमा चाहिँ सजिलो भएको यहाँले पनि उल्लेख गर्नुभयो, सजिलो हुने कुरा उल्लेख गर्नुभयो। अब एक हिसाबमा हेर्दा त्यो भयो, अर्कोतर्फ चाहिँ अलिकति परीक्षण कम गरिएको हो कि अब आम मानिसहरूले पनि यसलाई सामान्य रूपमा लिएर अब परीक्षण किन गर्ने भन्ने एउटा सोचाइ पनि उत्पन्न भएको अवस्था छ। अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ, परीक्षणै हामीले कम गरेका छौं जसका कारण यो संख्यागत हेर्दा तथ्याङ्क हेर्दा चाहिँ अलिकति आशा गर्ने ठाउँ देखिएको हो कि?
हो, वास्तवमा यो सही प्रश्न हो र परीक्षणका दायरा हामीले हिजो दुई तीन महिना अगाडि चाहिँ के भनेका थियौँ भने परीक्षण नै रोकथामको एउटा मात्र फर्मुला हो, एउटा मात्र विधि हो भने र अहिले पनि वैज्ञानिक रूपमा त्यो साँचो र सत्य नै हो। परीक्षण तर परीक्षण कसरी गर्ने र परीक्षण के का लागि गर्ने महत्वपूर्ण कुरा चाहिँ यहाँनिर हो र कस्तो विधि प्रयोग गरेर परीक्षण गर्नुपर्छ भन्ने कुरा चाहिँ लगभग अब हामीले चाहिँ सधैँ आरटिपिसिआर प्रयोग गरेर परीक्षण कम भयो भन्ने भन्दा पनि वैज्ञानिक हिसाबले कुनै पनि जस्तै काठमाडौँ भयो, काठमाडौँ भक्तपुर ललितपुर कास्की यी जिल्लाहरूमा चाहिँ समुदाय संक्रमणको दर कति छ भनेर पत्ता लगाउने खास गरी दुईटा विधि छ। एउटा चाहिँ हामीले सिरो प्रेभलेन्स भन्छौँ, अर्को विधि वैज्ञानिक विधि भनेको अलि सजिलो विधि हामीले चाहिँ आउटब्रेक इन्भेस्टिगेसन भन्छ। त्यो गर्न सकिएको खण्डमा त्यसलाई चाहिँ हामीले सहज र सस्तो प्रक्रियाबाट जस्तै एन्टिजेन बेस्ड टेस्ट भन्छौँ, एन्टिजेन बेस्ड टेस्टबाट गर्न सक्यो भने आरटिपिसिआर भन्दा निकै सस्तो पनि पर्छ र यो अहिले चाहिँ आरटिपिसिआर चाहिँ उपचारका लागि प्रयोग गर्न बढी उपयुक्त हुने विधि भएको हुँदा हामीले यो विधिहरूबाट परीक्षणलाई अझै हामीले पुग्यो है परीक्षण भन्ने ठाउँमा छैन, बढाउनै पर्छ, बढाएर तर हामीलाई चाहिँ यो समुदायको संक्रमण दर कति हो भन्न सकेको खण्डमा त्यो काठमाडौँ लगायतका जिल्लाहरूमा हामीले प्रतिकारका सही योजनाहरू बनाउन सक्छौँ र त्यसका लागि चाहिँ अग्रसर भएर हामीले जहाँ चाहिँ अलिकति हटस्पटहरू छन् त्यसमा चाहिँ परीक्षण को वैज्ञानिक विधिका प्रयोग गर्दै परीक्षणको दायरा चाहिँ बढाउनु पर्छ। हामी चाहिँ अलिकति सुस्ताएको हो कि भन्ने कुरा प्रतिदिनका परीक्षणले देखाएको छ, तर तयारी के हो त भन्दा आउटब्रेक इन्भेस्टिगेसन र सिरो प्रेभलेन्स जस्ता यस्तो अध्ययनहरू गरिएको खण्डमा हामीले रोकथामका लागि अझ उपयुक्त विधिहरू सिर्जना गर्न सक्छौँ। खालि आरटिपिसिआरको संख्या मात्रै गनेर हामी चाहिँ सन्तोष गर्ने ठाउँमा छैनौँ है प्रवीणले।
अब खोप खरिद प्रक्रियामा सरकार लागेको छ, सरकारले ढिलो चाँडो नेपालमा खोप खरिद गर्छ र खोप खरिद भइसकेपछि अब को कसलाई कसरी दिने भन्ने विषयमा फेरि पछि छलफल गरौँला। अब अहिलेको हाम्रो तत्कालको आवश्यकता भनेको संक्रमणको दर घटाउनु हो, संक्रमण फैलन नदिनु हो। अब यसका लागि अब पछिल्लो समय जनजीवन पनि सामान्य जस्तै बनेको छ, बजार पसलहरू खुलेका छन्, अब कतिपय स्थानहरूमा चाहिँ विद्यालयहरू पनि खोल्न थालिसकेको अवस्थामा अब संक्रमणको दरलाई न्यून गर्न अप्नाउनु पर्ने सावधानी चाहिँ के होला? अब छोटकरीमा भनिदिनुहोस् न।
खास गरी हामीले चाहिँ समुदाय परिचालनको स्वास्थ्य मन्त्रालयले एउटा गाइडलाइन पनि बनाएको छ भर्खरै, आर्थिक गतिविधिहरू रोकिराख्ने ठाउँमा त छैनौ, पूर्णत जनस्वास्थ्यको मापदण्ड पालना गरेर हामीले व्यक्ति व्यक्तिले टोल टोलले समाज समाजले सबैले बस्ती बस्तीले हामी हाम्रो पनि जिम्मेवारी हो भनेर अगाडि बढ्यौँ भने हामीले फेरि पनि जनस्वास्थ्य विज्ञको हिसाबले सम्पूर्ण देशलाई पूर्णत लकडाउन गर्नुपर्छ भन्ने सिफारिस गर्ने ठाउँमा म छैन, तर हामीले फेरि लापरवाही गर्ने ठाउँमा छैन। जर्मनीले विश्वमा आफ्नो नमुना प्रस्तुत गरिरहेको थियो दुई हप्ता अगाडिसम्म।
डाक्टर साहब, हामीसँग समय एकदमै कम रह्यो आजका लागि यो कुराकानी यति नै गरौं, निर्धारित समय हामीसँग सकिएको छ। यो महत्वपूर्ण कुराकानीमा सहभागी भइदिनु भयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हजुर, आजको अन्तरसंवादमा हामीले जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीसँग कुराकानी गर्यौं। यो सँगै अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।